अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
स्थानीय सरकारद्वारा नीति कार्यक्रम तथा बजेट प्रस्तुत, नेपालगञ्जलाई उत्कृष्ट नमुना सहर बनाउने योजना, 2 अर्ब 34 करोड बजेट प्रस्ताव।
भेरी अञ्चल अस्पताल सुधार्न मास्टर प्लानको तयारी, उपचार सहजताका लागि डेक्सा स्क्यान मेसिन जडान।
बाँके खजुरा स्थित क्यान्सर अस्पतालको उपचार सेवाको आज उद्घाटन, नेपालगञ्जको टोलटोलमा लागु औषध दुर्व्यसन विरुद्ध प्रहरी अभियान।
र बाँके बर्दियाको सीमा क्षेत्रमा भारतीय पक्षबाट सडक निर्माण, कालीकोटका स्थानीय अल्लो प्रशोधनमा आकर्षित।
नयाँ सुट, जुत्ता, ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा स्थानीय सरकारहरूले हिजो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। देशैभरका स्थानीय तहहरूले सन्दर्भ रहेको छ। नेपालगञ्ज उपमहानगरपालिकाले देशकै उत्कृष्ट नमुना सहर बनाउने लक्ष्यसहित 2 अर्ब 43 करोड 2 लाख बजेट प्रस्ताव गरेको छ। नेपालगञ्ज दिल्ली अन्तर्राष्ट्रिय उडान गरिने कुरालाई प्राथमिकतामा राखेको उपमहानगरपालिकाले नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका रूपमा विकास गर्न पहल गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। उपमहानगरपालिकाले नेपालगञ्जलाई 5 नम्बर प्रदेशको आर्थिक तथा औद्योगिक नगरीको रूपमा विकासको उत्कृष्ट नमुना सहर बनाउने लक्ष्य लिएको छ। आर्थिक वर्ष 2075-76 लागि 2 अर्ब 43 करोड 2 लाख 63 हजार 36 रुपियाँ बजेट सार्वजनिक गर्दै उपप्रमुख उमा थापा मगरले राजस्व सङ्कलन, करको दर र दायरा निर्धारण गरिने योजनासहित आन्तरिक स्रोत अभिवृद्धिको कार्यक्रम अगाडि बढाइने आफ्नो नीति सुनाउनुभयो। एसियाली विकास बैङ्क, नगर विकास कोष र बाहिर स्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान 1 अर्ब 11 करोड समेत गरी कुल आय 2 अर्ब 43 करोड 2 लाख 63 हजार 36 हुने अनुमान बजेट सार्वजनिक गर्दै उपप्रमुख थापाले आन्तरिक स्रोतमा आफ्नो ध्यान पुगिरहेको सङ्केत दिनुभएको छ। दैनिक नेपालगञ्जमा देवेन्द्र राज पौडेलले खबर लेख्नु भएको छ।
आगामी आर्थिक वर्षका लागि बाँकेको खजुरा गाउँपालिकाले झण्डै 60 करोडको बजेट प्रस्ताव गरेको छ। खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले हिजो भएको गाउँसभामा नीति तथा कार्यक्रमसँगै 59 करोड 94 लाख 17 हजारको बजेट प्रस्ताव गर्नुभयो। कृषि उपज बिक्रीका लागि व्यवस्थित कृषि हाट बजार व्यवस्था गर्नेदेखि कृषकहरूलाई अनुदान तथा प्रोत्साहन, कृषि बिमा, पशु बिमा लगायतका विषयलाई प्राथमिकता दिएको खजुराले कार्यान्वयनमा निकै जोड दिएको गाउँपालिकाका प्रमुख कक्षपतिको भनाइ छ। बाँकेकै अर्को गाउँपालिका जानकीले आर्थिक वर्ष 2075-76 लागि 31 करोड 17 लाख बढीको बजेट प्रस्ताव गरेको छ। हिजो नीति तथा कार्यक्रमसँगै अनुमानित आयव्यय प्रस्तुत भएको हो। गाउँपालिकाका प्रमुख रामनिवास यादवले आर्थिक वर्ष 2075-76 लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गर्नुभयो भने उपप्रमुख भूमिसर अधिकारले बजेट प्रस्ताव गर्नुभयो। गाउँपालिका प्रमुख यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार नै पास भएको जानकारी दिएको छ। उता नरेनापुर गाउँपालिकाले हिजो राजपत्र सार्वजनिक गरेको छ। गाउँपालिकाले आफूले बनाएका कानून राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको हो। दैनिक नेपालगञ्जमा खबर छ।
डुडुमा गाउँपालिकाले पनि आर्थिक वर्ष 2075-76 को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। डुडुमा गाउँपालिकाको हिजो बसेको तेस्रो गाउँसभामा अध्यक्ष नरेन्द्र कुमार चौधरीले शिक्षा स्वास्थ्य कृषि पशु वन वातावरण समुदायको विकास भौतिक पूर्वाधार सडक नाला खानेपानीका योजना रोजगारी सरसफाई ढल निकास विपद व्यवस्थापन सुशासन कार्यक्रम लगायत 11 शीर्षक अन्तर्गतका कार्यक्रम प्रस्तुत गर्नुभएको छ। सद्भावमा खबर छ। यता प्रदेश सातका स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेका छन्। केहीले बजेट सार्वजनिक गरेका छन् भने केहीले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरी योजना छनौटमा जुटेको खबर धनगढीबाट तेजराज भट्टले नयाँ पत्रिकामा लेख्नुभएको छ। उता कर्णाली प्रदेशको सरकार राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ, जसमा राजधानीका सडकलाई चौडा र व्यवस्थित बनाउने योजना प्राथमिकतामा परेका छन्। नयाँ पत्रिकामा खबर छ।
मध्य र सुदूरपश्चिमका बिरामीको उपचार गर्ने थलोका रूपमा रहेको भेरी अञ्चल अस्पताल लामो समयदेखि आफै उपचार नपाएर छटपटाइरहेको छ। अस्पतालभित्रका सामान्य कुरा पनि सुधार नहुँदा बिरामीले प्रभावकारी सेवा पाउन सकेका छैनन्। सरकार परिवर्तनसँगै विगतमा नियुक्त भएका अस्पताल विकास समिति र मेडिकल सुपरिन्टेन्डेन्टले अनेक प्रयास गर्दा पनि बिरामीले परिवर्तनको महसुस गर्न पाएनन्। अस्पतालमा केही दिन अघि मात्र नयाँ मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा आउनुभएका डाक्टर प्रकाश बहादुर थापाले जिम्मेवारी सम्हाल्नु भएको छ। अस्पताल सुधारका लागि नवनियुक्त मेसुले 3 विषयलाई प्राथमिकतामा राख्नु भएको छ। अस्पताल र बाहिरको सरसफाई खानेपानी र शौचालय व्यवस्थित गर्ने कार्ययोजना उहाँले अघि सार्नु भएको छ। मैले तत्कालै गर्नुपर्ने यी 3 काम हुन्। एक महिनाको हाराहारीमा परिवर्तन भएको सबैले देख्नुहुनेछ, डाक्टर थापाले भन्नुभयो। त्यो सँगसँगै अस्पतालले प्रदान गर्ने सेवालाई व्यवस्थित गर्नतर्फ पनि लाग्नेछौँ। भेरी अञ्चल अस्पताल 24 जिल्लाको रेफरल अस्पताल भए पनि अपर्याप्त जनशक्तिका कारण प्रभावकारी सेवा दिन नसकेको उहाँको बुझाइ छ। भेरी अञ्चल अस्पतालले निकट भविष्यमा क्ल्याथ ल्याब सेवा दिने तयारी गरिरहेको छ। सद्भाव दैनिकमा खबर छ।
भेरी अञ्चल अस्पताललाई सुविधा सम्पन्न बनाउँदै जाने क्रममा हाड रोग उपचारको महत्त्वपूर्ण विधिलाई सघाउने उपकरण जडान भएको छ। आज औपचारिक कार्यक्रमका बीच उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उक्त उपकरण जडित क्लिनिकको शुभारम्भ गर्दै हुनुहुन्छ। नेपालमै काठमाडौँ बाहिर डेक्सा स्क्यान मेसिन जडान गर्ने भेरी अञ्चल अस्पताल पहिलो सरकार अस्पताल हो। भेरी अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष समेत रहनुभएका डाक्टर बद्री चापागाईले भन्नुभयो, यो महत्त्वपूर्ण उपलब्धि हो। उनका अनुसार मेसिन जडानपछि हड्डीको घनत्व पत्ता लगाएर उपचारका लागि सहज बनाउँछ। यस्तै पश्चिम नेपालकै पहिलो पटक बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा आजबाट क्यान्सर रोगको उपचार सुरु हुने भएको छ। आज औपचारिक कार्यक्रमका बीच नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले क्यान्सर अस्पतालको बहिरङ्ग सेवा शुभारम्भ गर्दै हुनुहुन्छ। एक दशकदेखिको सपना आज साकार हुँदैछ। अस्पताल विकास समितिका अध्यक्ष किस्मत कुमार कच्छेपतिले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै भन्नुभयो, बाँके बर्दियाका आम जनताको प्रत्यक्ष सहभागितामा यो अस्पतालको जग बसालिएको हो। स्वास्थ्य मन्त्रालयबाट 100 बेडको पूर्वाधार निर्माण स्वीकृति लिए पनि हाललाई बहिरङ्ग विभाग निर्माण कार्य सकिएकाले सेवा शुभारम्भ गर्न लागेको अस्पतालले जनाएको छ। जटिल प्रकारका उपचारका लागि रेडियोलोजी तथा रेडिएसन भवन निर्माण कार्य पनि अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदै अध्यक्ष कक्षपतिले भन्नुभयो, तत्कालका लागि त्यस खालको जटिल समस्यादेखि थप उपचारका लागि भरतपुर रेफरको व्यवस्था मिलाइएको छ। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा बर्दिया बढैयाताल गाउँपालिकाको स्रोत व्यवस्थापन।
अहिले हामीले सबै हाम्रो कानुनको प्रयोग गरेर सबैलाई व्यवस्थित गर्दा हामी 5 हाम्रो बढिया तालको चाहिँ आन्तरिक चाहिँ हाम्रो स्थानीय स्रोतको चाहिँ हामी चाहिँ आर्थिक प्राप्त हुन्छ भन्ने हामीले अनुमानित राखिरहेछौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँकी हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363389।
हरि शरणम। ओहो जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त?
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ रे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
एभरेस्ट बैंकको शाखा रहित बैंकिङ सेवाको विस्तार आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार। एभरेस्ट बैंकको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने, रकम निकाल्ने, साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ। सहकारी UK8 सक्षम आयोजना।
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
आफ्नो गाउँठाउँको विकासका लागि स्रोत पहिलो शर्त हो। त्यो स्रोत आर्थिक, जिन्सी र जनशक्ति लगायत सबै खाली हुन सक्छ। विशेष त जनताले तिरेको करबाट विकासका पूर्वाधार खडा गरिनुपर्छ, जसको उपभोग जनताले नै गर्न पाउनुपर्छ। यसका साथै विकासमा जनताको सहभागिता र अन्य दाताहरूले दिने स्रोतको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण रहन्छ। अहिले स्थानीय तहलाई आफ्नो क्षेत्राधिकारभित्र विकासको पूर्वाधार निर्माणका लागि स्रोत कसरी खोज्न भन्ने चटारो नै परेको छ। आर्थिक स्रोत सङ्कलन, जनताको सहभागिता, पारदर्शिता र जवाबदेहिताका विषयमा कुराकानी गर्दै बढैयाताल गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ।
अहिलेसम्मको आर्थिक स्रोत चाहिँ योभन्दा अगाडिको सबैको आर्थिक स्रोत चाहिँ अत्यन्त न्यून छ। योभन्दा अगाडिको चाहिँ आर्थिक स्रोत चाहिँ 1 करोडको हारिमा मात्र 1 करोडकोमा थियो। हामीले यो आर्थिक वर्षमा हामीले गएको बजेटमा 2 करोड 2 करोडको आर्थिक स्रोतको चाहिँ सुरुको वर्ष भएको हुनाले त्यो प्रस्तावित गरेको हो। अहिले हामीले सबै हाम्रो कानुनको प्रयोग गरेर सबैलाई व्यवस्थित गर्दा हामी 5 करोड हाम्रो बढियातालको चाहिँ आन्तरिक चाहिँ हाम्रो स्थानीय स्रोतको चाहिँ हामी चाहिँ आर्थिक प्राप्त हुन्छ भन्ने हामीले अनुमानित राखिरहेछौँ।
त्यही त बढियाताल गाउँपालिकाले स्थानीय आर्थिक स्रोतको रूपमा कुन कुन स्रोतबाट चाहिँ आर्थिक सङ्कलन गरिराखेको छ?
एउटा त अहिले हाम्रो नेपाल सरकारको नेपालको संविधान अनुसार प्रत्येक स्थानीय तहमा घर जग्गा बनाउँदाखेरि नक्सा अनिवार्य रूपले बनाउनु पर्ने, नयाँ बन्ने भवनहरू भूकम्प निरोधक बन्न पर्ने, त्यो नेपाल सरकारको संविधान कानुन र अनिवार्य रूपले गरेको हुनाले अब हामी त्यसलाई चाहिँ कार्यान्वयन गरेर जाँदैछौँ। एउटा आर्थिक स्रोत भनेको नयाँ बन्ने घरहरूबाट प्राप्त हुने एउटा हामीलाई चाहिँ स्रोत त्यो हुन्छ, जो हिजो विगतमा चाहिँ थिएन। अर्को हाम्रो क्षेत्रमा जो नेपाल सरकारले घर भाडा बापत 10% जो केन्द्रीय सरकारले लिन्थ्यो त्यो अहिले स्थानीय सरकारले लिन पाउने भएको हुनाले त्यो एउटा आर्थिक स्रोत हुन्छ। अनि स्थानीय रूपमा गरिने सिफारिसहरू, विभिन्न प्रकारका सिफारिसहरू, मूल्याङ्कनहरू र जग्गा रजिस्ट्रेसनहरू बापत लिने रजिस्ट्रेसन शुल्कहरू जो करहरू जुन छ त्यो एउटा स्रोत हुन्छ। र स्थानीय रूपमा हामीलाई प्राप्त हुने हाम्रो स्थानीय प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने हामीलाई प्राप्त हुने राजस्व जो हाम्रो प्रदेश र हाम्रो रूपमा बाँडिन्छ त्यो हामीलाई प्राप्त भएर बाँडफाँड भएर हामीलाई आउँछ।
त्यही त बरैया तालको स्थानीय आर्थिक स्रोतलाई वृद्धि गर्नको लागि करको दायरा बढाउनु भएको छ या घटाउनु भएको छ?
विगतमा हामीले करको दायरा चाहिँ हिजो गाउँ विकास समितिहरू हुँदा जस्तो थियो त्यस्तै रूपमा हामीले प्रस्तावित गरेका थियौँ पहिलो रूपमा, किनभने पहिलो पटक थियो र हामीले त्यसलाई खालि सामान्य गरिरहेका थियौँ। यद्यपि हिजो दायरा गरेका करहरू पनि अहिले हामीले सम्पूर्ण त्यसलाई प्राप्त गर्न सकिरहेको छैन, किनभने कर्मचारीको संख्या कम छ, हामीसित साधन स्रोतहरू कम छ। यसपालि हामीले हिजो विगत तय गरेका करहरूलाई प्राप्त गर्ने र करको रकमभन्दा पनि कर नतिरेको दायरालाई वृद्धि गर्ने हाम्रो योजना छ। यद्यपि समय अनुकूल थोरै रूपमा क्षेत्र हेरेर सामान्य करको हेरफेर चाहिँ होला, त्यस कारण हामी करमा धेरै व्यापक वृद्धि गर्ने पक्षमा छैनौँ। सम्भवतः अन्य स्थानीय तहको तुलनामा हाम्रो करको दर न्यून नै हुनेछ।
जस्तै बरियाताल गाउँपालिकाले जुन चाहिँ नि आर्थिक स्रोत विभिन्न क्षेत्रबाट आर्थिक स्रोतहरू सङ्कलन गर्छ त्यसले कसरी परिचालन गरिराखेको छ?
हाम्रो वडा कार्यालयहरू जहाँ हामी आर्थिक स्रोतको चाहिँ हामी त्यहीँबाट हामी चाहिँ हाम्रा गर्छौँ। अर्को हामीले जो गाउँपालिकामा आउनुहुन्छ उहाँहरू गाउँपालिका मार्फतबाट आर्थिक स्रोतको गर्छौँ। हाम्रो ब्रान्च चाहिँ वडा भएको हुनाले वडा विषयगत शाखा त्यही मार्फतै हामी चाहिँ करहरू गर्छौँ र विशेष हाम्रो कर्मचारी टोलीहरू खटाएर पनि करको सङ्कलनको अभियानलाई अगाडि बढाउँछौँ।
अब अन्त्यमा जसरी बरियाताल गाउँपालिका भारतको सिमानासँग जोडिएको छ, त्यहाँबाट चाहिँ दैनिक सामानहरू ओसार पसार हुन्छ, त्यहाँबाट आर्थिक सङ्कलन भइराखेको छ या छैन?
त्यहाँ नियमित भन्सार छैन, त्यसकारण कतिपय व्यक्तिहरूले अनियमित हिसाबले त्यो नाका प्रयोग गरेर सामानहरू ल्याउने प्रक्रिया पनि चलेको छ। कतिपय आम
विगतको दिनमा छोटी भन्सार कार्यालय थियो, बरियाताल गाउँपालिकाले छोटी भन्सार चाहिँ कार्यालय राखेर स्थानीय आर्थिक स्रोत वृद्धि गर्ने पक्षतिर लागिराखेको छ।
त्यसकारण हामीले केन्द्रीय सरकारसित चाहिँ यो भन्सार चाहिँ प्रदेशको पनि मातहत नपर्ने र केन्द्रीय सरकारसित हामीले हिजो भएको छोटी भन्सारलाई स्थापित गर्नलाई प्रयत्न गरिरहेका छौँ। त्यसले एउटा त थोरै व्यवस्थित गर्नेछ, अर्को चाहिँ हामीले ठेका दिन सक्ने भनेको सिमाना जोडिएकोहरूमा हामीले चाहिँ चुङ्गी करको ठेका हामीले बिचमा चाहिँ यो बिचमा दिएका थिएनौँ, जो भारतबाट नेपाल प्रवेश गर्दाखेरि हामीले लिन पाइने जुन चाहिँ थियो विगत देखुन्। अब यसपालि हामीले त्यस्तोमा चाहिँ सामान्य सोच्नुपर्छ कि भन्ने छ, किन भन्दा सामान्य जनताले प्रयोग गर्ने चिजहरूमा चाहिँ हामीले त्यो नलगाउने र व्यापारिक उद्देश्य प्रयोजनलाई ल्याउनेहरूको लागि चाहिँ कर लगाउने, त्यसमा आम जनतालाई हामी जनताको व्यक्तिगत प्रयोगमा चाहिने सम्पूर्ण कुनै पनि चिजमा व्यक्तिगत उत्पादनमा कृषिका उत्पादनमा यी चिजहरूमा हामी करहरू लिँदैनौँ। जो व्यापारिक प्रयोजन गरेर व्यापारबाट उसले थप कमाउने गर्छ र उद्योग गर्छ व्यापार गर्छ र त्यो क्षेत्रमा हाम्रो चाहिँ करको निर्धारण हुन्छ। त्यसकारण आम कृषकहरू जो उत्पादन गर्छन् कृषि क्षेत्रमा, आम उपभोक्ताहरू जो दैनिक रूपमा आफ्नो लागि प्रयोग गर्छन् त्यो विषयमा उहाँहरूलाई कुनै पनि कर हाम्रो स्थानीय सरकारले लिने छैन।
कुराकानी गर्दै बर्दियाको बढियाताल गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ र शम्भु थारू। अब अर्को सन्दर्भ, प्रदेश नम्बर 5 को बाँकी र बर्दियाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ। प्रदेशसभाको हिजोको विशेष समयमा सांसद इन्द्रप्रसाद खरेलले भारतीय पक्षले 10 गजासँग जोडेर निर्माण गरेको सडकका कारण हुडाकी सडकदेखि दक्षिणमा पर्ने क्षेत्रहरू डुबानमा पर्ने खतरा भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो यो विषय संघीय सरकारको भए पनि प्रदेश सरकारले पहल कदमी लिनुपर्छ र यस्तो कार्यमा द्विपक्षीय समझदारी हुनुपर्छ। खरेलले उक्त निर्माण कार्यका लागि कारण स्थानीय बासिन्दा त्रसित भएको उल्लेख गर्दै यो राष्ट्रियताको विषय पनि हो भन्नुभयो। यसको जवाफमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले सीमा क्षेत्रमा हुने कुनै पनि प्रकारका निर्माणका काम दुई पक्षबीचको समन्वयमा हुनुपर्ने भए पनि भारतीय पक्षबाट अटेर भइरहेको बताउनुभयो।
नेपालगञ्ज विमानस्थलमा राखिएको एक्सरे मेसिन यात्रुको सामान चेक जाँच यन्त्र हिजो अस्तिदेखि बन्द भएको छ। 4 जना प्रहरीमा 1 जना तालिम र 1 जना छोरीको उपचारका लागि विदामा बसेपछि सो मेसिन बन्द भएको छ। दुई मेसिन मध्ये अहिले एउटाले मात्र यात्रुका सामान चेक जाँच भइरहेको छ। जनशक्ति अभावले मेसिन बिग्रिएको भन्दै विमानस्थल प्रहरीले अञ्चल प्रहरी कार्यालयलाई जानकारी गराइसकेको छ। बन्द भएको मेसिनले ससाना वस्तुको स्थिति पत्ता लगाउँछ। विमानस्थल स्रोतले भन्यो, अहिले सञ्चालनमा आएको मेसिनले सबै कुरा पत्ता लगाउन सक्दैन, यसले गर्दा चरेस गाँजा लगायतका वस्तु सजिलै तस्करले ओसार पसार गर्न सक्ने सम्भावना भएको स्रोतले बताएको छ। नागरिकमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिकामा हामी सबैको चाहना दुर्व्यसनमुक्त समाजको स्थापना नारासहित टोल टोलमा प्रहरी अभियान सञ्चालन भएको छ। हिजो वडा प्रहरी कार्यालयले होटल व्यवसायी लगायत सरोकारवाला निकायका अगुवाहरूलाई अघि सारेर नेपालगञ्जका विभिन्न स्थानमा जनचेतनामूलक र्याली निकालेको छ। प्रहरीले दुर्व्यसन लगायत गैर सामाजिक गतिविधि नगर्न सचेत गराउने खालका सन्देश लेखिएको प्रचार पम्फलेट वितरण पनि गरिरहेको छ। मिसन टुडेमा खबर छ।
पश्चिम डायरीमा नेपालगञ्ज उपमहानगरपालिकाको खर्चको प्राथमिकता,
नगरपालिका जुन राजस्व करहरू उठाउँछ त्यो राजस्वलाई एकदम चाहिँ जनताको हितमा परिचालन हुने गरी जनताका पूर्वाधारहरू जस्तै खानेपानी बिजुली बाटोमा लगानी गर्नुपर्छ जस्तो लाग्छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
समुदायमा आधारित एकीकृत मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम
नियमित चार पटक, चार महिना, छ महिना, आठ महिना र नौ महिना गर्भ जाँच गराएर स्वास्थ्य संस्थामा सुत्केरी गराएमा नेपाल सरकारले रु 400 र 500 रुपियाँ उपलब्ध गराउँछ।
नियमित स्वास्थ्य जाँच गराएमा आमा र नवजात शिशुलाई अकाल मृत्युबाट बचाउँछ।
सुत्केरी पछि आमा र नवजात शिशुलाई कम्तीमा तीन पटक 24 घण्टाभित्र 3 दिन र 7 दिनमा दक्ष स्वास्थ्य कर्मीबाट स्वास्थ्य जाँच गराउँदा हुन सक्ने खतराबाट बचाउन सकिन्छ।
कुनै खतराका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनु पर्छ।
बच्चा जन्मेको 35 दिनभित्र निशुल्क जन्म दर्ता गराई बाल बालिकाको अधिकारको संरक्षण गर्नु सबै अभिभावकको कर्तव्य हो।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्वारा जनहितमा जारी सन्देश।
अब आयो नयाँ जमाना, छोरा छोरी भेदभाव नगरी गर्नु पर्छ हामीले सम्मान, छोरा छोरी भेदभाव नगरी गर्नु पर्छ हामीले सम्मान, बालबच्चाले खेलौना खेलाउँदै खेलौना खेलाउँदै पढ्न सिकाउँ तरकारी केलाउँदै अब आयो नयाँ जमाना।
के छोरा के छोरी, प्रतिभा बराबरी, दुवैलाई शिक्षाको समान अवसर दिलाऊ।
प्लान इन्टरनेसनल संघको सहकार्यमा शिक्षा पत्रकार समूहद्वारा जनहितका लागि जारी सन्देश।
Namaste restaurant is more delighted and happening with more facilities.
हजुर, नेपालगञ्ज र कोहलपुर बीचमा रहेको नमस्ते रेस्टुरेन्ट भएको छ अझ परिष्कृत र बनेको छ नमस्ते भिलेज रिसोर्ट प्राली। सहरको भिडभाडदेखि पर हरियाली, शान्त पारिवारिक वातावरण भएको,
विभिन्न किसिमका इन्डियन, चाइनिज, कन्टिनेन्टलका साथै स्पेसल थकाली खानाको राम्रो व्यवस्था छ।
मिटिङ, सेमिनार, बर्थडे, विवाह पार्टीका लागि फुल एसी सहितको हल र सबै प्रकारका इभेन्टको लागि उचित व्यवस्था।
लग्जरी बार जसमा स्पेसल ककटेल, मकटेलका साथै अन्य पेय पदार्थको व्यवस्था।
बच्चाहरूको लागि स्पेसल किड्स प्ले स्टेसन, जुन यस क्षेत्रकै नमुनाको रूपमा बच्चाहरूको लागि खेल्ने सामग्री र उनीहरूको सुरक्षामा विशेष ध्यान दिएको छ।
प्रशस्त प्राइभेट कटेज, फ्यामिली एसी, डिलक्स रेस्टुरेन्टको व्यवस्था,
वाइफाई, सांस्कृतिक कार्यक्रमको लागि ओपन स्टेज र पार्किङको लागि प्रशस्त स्पेस भएको।
एकपटक अवश्य पाल्नुहोस् नमस्ते भिलेज रिसोर्ट प्राली, गनापुर नेपालगञ्ज 20 पाके।
सम्पर्क फोन नम्बर 081-4030-61 र 98-580-31-721।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्ज उपमहानगरपालिकाले नागरिकबाट संकलन गरेको कर, राजस्व र सेवा शुल्क नागरिकहरूकै हितमा खर्च गर्नुपर्छ। त्यसका लागि बजेटको बाँडफाँड प्राथमिकताका आधारमा गर्नुपर्छ। नागरिक र आफ्नो क्षेत्रको आवश्यकतालाई ध्यानमा राखेर बजेट विनियोजन गर्दा प्राथमिकता छुट्याउनु पनि त्यत्तिकै आवश्यक हुन्छ। नेपालगञ्ज उपमहानगरपालिकाले सङ्कलन गर्ने कर, राजस्व र सेवा शुल्कको खर्च र परिचालन कसरी गर्नुपर्छ त सुनौ आजको नागरिक आवाज।
अञ्जना चतुर्वेदी, नेपालगञ्ज उपमहानगरपालिका वार्ड नम्बर 10 गोसाइगाउँ। अब जुन जनताहरूले ट्याक्सहरू तिर्नु भएको छ उहाँ जनताहरूको लागि जुन ठाउँमा बस्नुहुन्छ, बसोबास गर्नुहुन्छ, त्यहाँको सडक नालाहरू छ, बत्तीहरूको कुराहरू छ, अझ विकास निर्माणको क्षेत्रहरूमा लगाए पनि झन् राम्रो हुन्छ।
तुलसीराम पोखरेल, काठमाडौँ 18। त्यो नगरपालिका जुन राजस्व करहरू उठाउँछ त्यो राजस्वलाई एकदम चाहिँ जनताको हितमा परिचालन हुने गरी जनताका पूर्वाधारहरू जस्तै खानेपानी, बिजुली, बाटोमा लगानी गर्नुपर्छ जस्तो लाग्छ। जस्तै अब विभिन्न उद्योग धन्दा कल कारखाना उठाउनु पर्ने करहरू छन्, ती करहरूलाई पनि सही परिचालन गरेर कर उठाउनु पर्यो। पहिला कुरा राजस्व सही परिचालन हुनु पर्यो, त्यो उठेको राजस्वलाई पनि सही किसिमले जनतालाई फाइदा हुने किसिमले भन्नाले चालु खर्च भन्दा पनि पुँजी खर्चमा लगानी गर्नु पर्यो।
केशव प्रकाश मानन्धर, वडा नम्बर 7 गगनगढ। अब परिचालन अब बाटो घाटो यताउता जम्मैमा नाली नुला सबै बनाउनु पर्यो, वडाको प्रगति गर्नु पर्यो। वडामा त त्यसै छ एकदम, त्यो जम्मै सरसफाइ यताउता हुनु पर्यो, सरसफाइ छैन, सरसफाइ माने कि बिल्कुलै छैन भने पनि भयो, जहाँ पनि फोहोर फालेकै छ, त्यो नगरपालिकाको काम हो।
म ब्रजेश कुमार त्रिपाठी, नेपालगञ्ज उपमहानगरपालिका वार्ड नम्बर 6 मेरो घर हो। त्यो सङ्कलन गरिएको रकम टोल विकासको लागि विशेष गरेर परिचालन गर्नुपर्ने हो। ठाउँ ठाउँमा नाली, बाटो, घाटो, पुल आदि इत्यादि धारा, सार्वजनिक ठाउँको स्थल सुधार, वास्तवमा कानुनले दिएको व्यवस्था अनुरूप तिनीहरूले परिचालन गर्नुपर्ने हो र टोल टोलमा भएका यावत समस्याहरू, पिछडिएका व्यक्तिहरू, अन्य गरिब गुर्बाको सन्दर्भमा विशेष गरेर तिनीहरूले सुविधाजनक युक्त अवस्था सिर्जना पारेर त्यो रकमको लगानी गर्नुपर्ने हो।
दया शाह, नेपालगञ्ज वडा नम्बर 4 गणेशपुर हो। त्यो रकम सकेसम्म जनताकै हितको लागि गर्नु पर्यो, जस्तै स्वास्थ्य, बाटो, न ढल, सरसफा सबै यसको लागि प्रयोग गर्नु पर्यो। जनताबाट लिएको असुलिएको पैसा जनताकै हितको लागि प्रयोग गर्नु पर्यो।
नेपाल भूपू सैनिक विकास समितिले प्राणको आहुति दिएर सेवा गरे पनि सुविधाका लागि सङ्घर्ष गरिरहनु परेको बताएका छन्। हिजो नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै भारतीय भूपू सैनिकहरूले नेपालीहरूले ज्यान जोखिम गरेर कर्तव्य निर्वाह गरे पनि भारत सरकारले सुविधामा विभेद गरेको बताएका हुन्। दैनिक नेपालगञ्जमा खबर छ।
बर्दियाको बाँसगढीमा जनताको मुठीदान र दाताहरूको निरन्तर सहयोगबाट निर्माण भइरहेको विश्व प्रसिद्ध ओम केदारेश्वर धाम ट्रस्टले सरकारको पनि ध्यान केन्द्रित गरेको छ। नेपालका मुख्य 10 धार्मिक पर्यटन स्थलमध्ये केन्द्रीय पर्यटन बोर्डको सूचीमा ओम केदारेश्वर धाम पनि पर्न सफल भएको संस्थापक अध्यक्ष लीलाधर शर्माले बताउनुभयो। मिसन टुडेमा खबर छ।
सल्यानको कपुरकोट गाउँपालिकाले भौतिक पूर्वाधार, कृषि तथा विद्युतीकरणलाई प्राथमिकता दिँदै आर्थिक वर्ष 2075-76 लागि करिब 23 करोड बजेट प्रस्तुत गरेको छ। राजस्व बाँडफाँडबाट चालु आर्थिक खर्चतर्फ 4,46,24,000, पुँजीगततर्फ 10,44,00,000 बजेट विनियोजन गरेको हो।
कुनै जमानामा गाई भैँसीको आहार हुने गरेको अल्लो अहिले ग्रामीण जनताको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ। कालीकोट जिल्लामा महिलाले अल्लोबाट कपडा बनाउन थालेपछि अल्लो आयार्जन माध्यम बनेको छ। अन्नपूर्ण पोस्टमा खबर छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय सरकारद्वारा नीति कार्यक्रम तथा बजेट प्रस्तुत, नेपालगञ्जलाई उत्कृष्ट नमुना सहर बनाउने योजना, 2,34,00,00,000 बजेट प्रस्ताव।
भेरी अञ्चल अस्पताल सुधार्न मास्टर प्लानको तयारी, उपचार सहजताका लागि डेक्सा स्क्यान मेसिन जडान।
बाँके खजुरा स्थित क्यान्सर अस्पतालको उपचार सेवाको आज उद्घाटन। नेपालगञ्जको टोलटोलमा लागू औषध दुर्व्यसन विरुद्ध प्रहरी अभियान।
र बाँके बर्दियाको सीमा क्षेत्रमा भारतीय पक्षबाट सडक निर्माण, जनशक्तिको अभावमा नेपालगञ्ज विमानस्थलमा सामान जाँच गर्ने मेसिन बन्द। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज असार 11 गते सोमबार, जुन 25 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।